यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचन आगामी वैशाख 30 गते गर्ने सरकारको निर्णय। गृह प्रशासनलाई समय सापेक्ष र नागरिक मैत्री बनाउन गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा ल्याउन लागि गृहमन्त्री बालकृष्ण खाँडको भनाई। नेपालमा आज 1570 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित थप 13 जनाको मृत्यु। र क्यानाडाको राजधानी ओटावामा ट्रक चालकहरूको आन्दोलन अनियन्त्रित र हिंसात्मक हुँदै गएपछि संकटकालको घोषणा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख 30 गते गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्री परिषद बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा आगामी वैशाख 30 गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
आज बसेको मन्त्री परिषदको बैठकले आगामी वैशाख 30 गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको कुरा म यहाँहरू मार्फत सम्पूर्ण देशवासीमा दाजुभाइ दिदीबहिनीहरूमा अवगत गराउन चाहन्छु र अरू आज बसेको मन्त्री परिषदका महत्वपूर्ण जो निर्णयहरू छन् ती निर्णयहरू नियमित रूपले संचार मन्त्रालयमा भोलि म यहाँहरू मार्फत सबैमा सुसूचित गर्ने व्यवहार पनि जानकारी गराउन चाहन्छु। निर्वाचन आयोगले वैशाख 30 गते या जेठ 4 गते निर्वाचन गर्दाखेरि कानूनमा खासै परिवर्तन गर्नु नपर्ने कुरा निर्वाचन आयोगले सरकारलाई जानकारी गराएको छ।
यसअघि निर्वाचन आयोगले जेठ 4 गतेको लागि स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको थियो। प्रधानमन्त्री देउवाले हिजो मात्रै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय तहको निर्वाचन अमेरिकी सहयोग एमसीसी लगायतका विषयमा छलफल गर्नुभएको थियो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने भौतिक साधनको अवस्था र व्यवस्थापनका लागि सबै स्थानीय तहसँग विवरण माग गर्ने कार्यमा समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। आयोगले निर्वाचन कार्य सञ्चालनका लागि नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था वा स्थानीय तहको जग्गा भवन यातायातका साधन फर्निचर र अन्य जुनसुकै भौतिक साधन पूर्व सूचना दिई आवश्यकता अनुसार प्राप्त गरी प्रयोग गर्न सक्ने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। जिल्ला सदरमुकाममा रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य सबै स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न सरकारको स्वामित्व वा सामुदायिक विद्यालयको स्वामित्वमा रहेका कम्तीमा 3 वटा भवनहरूको संक्षिप्त विवरण यही माघ मसान्तसम्म आयोगमा उपलब्ध गराउन 753 वटै स्थानीय तहलाई अनुरोध गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। सार्वजनिक भवन उपलब्ध नभई भाड़ामा लिनुपर्ने भएमा सम्भावित निजी भवनको विवरण र भुक्तानी गर्नुपर्ने अनुमानित मासिक भाड़ा रकम समेत उपलब्ध गराउन विज्ञप्तिमा भनिएको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा 1-1 थान चालू अवस्थाको कम्प्यूटर ल्यापटप स्क्यानर र प्रिन्टर उपलब्ध हुने गरी व्यवस्थापन गरिदिन समेत आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ। गृह मन्त्रालयले गृह प्रशासनलाई समय सापेक्ष सुदृढ एवं नागरिक मैत्री बनाउँदै लैजान गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयमा आज गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाँडले प्रविधिको विकास र गतिशीलता अनुसार शान्ति सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी एवं चुस्त बनाउँदै लैजान कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो।
प्रविधिको विकासका साथसाथै हाम्रो उत्तरदायित्व र कार्यशैलीमा पनि धेरै नै गतिशीलता ल्याउनु पनि आवश्यक छ। राष्ट्रिय सुरक्षादेखि लिएर आम नागरिकको जीवन सुरक्षा र सुरक्षाको उत्तरदायित्व पनि निर्वाह गर्नुपर्नेछ। त्यसकारणले यसलाई पुराना कतिपय यसको काम गर्ने ढाँचा र संगठन या कार्यशैलीको पनि आवश्यकता र औचित्य अहिले पनि छँदैछ र कतिपय सन्दर्भमा यसलाई ज्यादै नै तीव्र गतिमा आधुनिकीकरण गर्नु पनि जरूरी छ। एकातिर मानवीय कमी कमजोरीहरूलाई सुधार्ने र अपराध नियन्त्रण गरेर शान्ति सुव्यवस्था कायम गर्ने मानवीय क्षमताहरूको विकास गर्ने अब त्यसको साथसाथै आफ्नो राष्ट्रियताको सम्बर्धन र आम नागरिकको जीवन रक्षा हाम्रो मूल दायित्व नै हो र यी सबै कुराहरूलाई ध्यानमा राखेर नै यो गृह प्रशासन सुधार कार्ययोजना ल्याइएको छ, अगाडि बढाइएको छ। सबै निकायहरूको सहयोगमा कार्ययोजना हामीले लागू गर्न सक्नेछौ भन्ने हामीलाई विश्वास छ।
गृहमन्त्री खाँडले नियमित सुधार अन्तर्गत नै गृह प्रशासन सुधारको कार्ययोजना तय गरी कार्यान्वयनमा ल्याइएको बताउनुहुँदै साझा प्रतिबद्धताका रूपमा कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्नुभयो। गृह सचिव टेक नारायण पाण्डेले गृह प्रशासन सञ्चालनसँगै शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्षेत्रमा सूचक सहितको उपलब्धि र समयसीमा तोकेर प्रशासन सुधारको कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। उहाँले गृह प्रशासन सम्बद्ध कानून परिमार्जन गर्ने लगायत सेवा प्रवाहलाई प्रविधि मैत्री र सहज बनाउँदै लैजान कार्ययोजना महत्वपूर्ण हुने बताउनुभयो। मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना 2078 नीतिगत तथा कानूनी सुधार, शान्ति सुरक्षा र अपराध नियन्त्रण, संगठनात्मक सुधार एवं भौतिक पूर्वाधार, सेवा प्रवाह र सुशासन लगायत विभिन्न 10 विषयगत क्षेत्रमा 206 विभिन्न क्रियाकलाप समावेश गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधाको प्रबन्ध गरिने बताउनु भएको छ। बागलुङको ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तर्क्रियामा उहाँले सेवा सुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने बताउनुभयो। मन्त्री पौडेलले 18 वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढ़ुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढ़ाइएको जानकारी समेत दिनुभयो। आज नेपालमा 1,570 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 11,365 नमूना परीक्षण गर्दा 1,570 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज 6,146 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 13 जनाको मृत्यु भएको छ। हाल देशभर 40,111 जना सक्रिय संक्रमित रहेका छन्। आज 1,78,579 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको प्रवक्तामा डाक्टर प्रकाश शरण महत नियुक्त हुनुभएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डाक्टर महतलाई पार्टी प्रवक्ता नियुक्त गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो। कांग्रेस पूर्व सह महामन्त्री डाक्टर महत हालै सम्पन्न कांग्रेसको 14 महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो। यसअघि नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका विश्वप्रकाश शर्मा कांग्रेसको 14 महाधिवेशनबाट महामन्त्री बन्नुभएपछि प्रवक्ताको पद खाली रहेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघको कालो सूचीबाट हटाउन आग्रह गर्नुभएको छ। मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको भेटवार्तामा नेपाललाई कालो सूचीबाट हटाउन सहयोग गर्न अनुरोध गर्नुभएको हो। उहाँले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्धन तथा विकासका लागि ईयूसँग नेपालले सहकार्य गर्न चाहेको धारणा राख्नुभयो। त्यस अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि ईयूको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिनुभयो। चालू आर्थिक वर्षमा जुम्लाका 150 भेड़ापालक किसानलाई गोठालो भत्ता वितरण गरिने भएको छ। किसानलाई प्रोत्साहन गरी भेड़ापालन व्यवसाय प्रवर्धन गर्नका लागि कर्णाली प्रदेश सरकारले ल्याएको कार्यक्रम अनुसार जुम्लामा 50 भन्दा बढ़ी भेड़ा पालेका किसानले महिनाको 1500 रूपियाँका दरले गोठालो भत्ता पाउने भएका हुन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लामा अधिकांश किसान भेडा पालन गरेरै जीविकोपार्जन गरिरहेका छन्। तर प्राकृतिक प्रकोपले सयौंको संख्यामा भेडा मरेपछि दुई वर्ष यता जुम्ली भेडा पालक किसान घाटा बेहोर्दै आएका छन्। हालसम्म कतैबाट राहत प्रोत्साहन नपाएका किसानहरू यति बेला पशुसेवा कार्यालय जुम्लाले मासिक 1500 गोठालो भत्ता दिने थाहा पाएपछि निकै उत्साहित भएका छन्। चन्दनाथ नगरपालिका तीनका भेडा पालक किसान जंग खत्री:
यसले असाध्यै खुसियाली छाया छ किसानहरूलाई। थोरै भए पनि हामी किसानहरूको लागि असाध्यै राम्रो कार्यक्रम हो।
छनौट भएका प्रति किसानले वार्षिक रूपमा 18,000 गोठालो भत्ता पाउनेछन्। भत्ताले किसानलाई राहत पुर्याउने र उनीहरूको दैनिकीमा पनि सहज हुने अपेक्षा गरिएको छ। पुनः भेडा पालक किसान जंग खत्री:
यही कार्यक्रम निरन्तरता दिदियो सरकारले, हामी किसानहरूको लागि धेरै सहज हुनेछ।
जुम्लामा बढ्दो भेडा पालन व्यवसायलाई प्रवर्धन गर्न, किसानलाई प्रोत्साहन गर्न र औषधि उपचार गर्ने उद्देश्यले जुम्लामै पहिलो पटक गोठालो भत्ता वितरण कार्यक्रम शुरू भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द बहादुर महतले बताउनुभयो।
भेडा पालक कृषकहरूलाई चाहिँ प्रोत्साहन गर्नको लागि व्यवसायलाई चाहिँ अलि वृद्धि विकास गर्नको उद्देश्यका साथ यो कार्यक्रम आएको हो। कृषकहरूले औषधि उपचार मुख्यतै यसको चाहिँ मर्म रहेको छ।
गोठालो भत्ता दावीका लागि जुम्लाका 265 किसानले निवेदन दिएका छन्। तर 150 भेडा पालक, त्यो पनि 50 भन्दा माथि भेडा पालेका किसानलाई मात्र गोठालो भत्ता दिने कार्यविधि छ। गोठालो भत्ता वितरण प्रक्रियाबारे स्पष्ट पार्दै पुनः कार्यालय प्रमुख गोविन्द बहादुर महत:
50 भन्दा माथि पालेका कृषकहरू कति छन् भनेर पहिला सूचीकरण गर्ने, उनीहरूको प्रस्तावना पेश भइसकेपछि फिल्डमा गएर टाउका गरेर सबै कुराहरू हेरेर त्यो रिपोर्ट चाहिँ उपसमितिमा जान्छ। उपसमितिबाट मूल्याङ्कन समितिमा गएर खाता खोल्नुपर्छ त्यसैले, र चाहिँ सिधै खातामा पैसा जान्छ।
जुम्लाको बढ्दो भेडा पालन व्यवसायलाई प्रवर्धन गर्न तथा किसानहरूको प्रोत्साहनका लागि जुम्लाका स्थानीय तहले आगामी दिनमा यस्तै किसान मैत्री कार्यक्रमलाई निरन्तरता दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले नखुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको निर्माणाधीन सड़क चैत्र मसान्तसम्ममा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। आज सड़कको अवलोकन गर्न पुग्नुभएका मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले सो अवधिमा निर्माण सम्पन्न गर्न समस्या नरहेको बताउनुभयो। साहित्यकार राजेन्द्र प्रसाद अर्यालको आजको मान्छे कविता संग्रह र गीतकार सीता अर्यालको अनुपमा गीत संग्रह प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले एकसाथ विमोचन गर्नुभएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा आजको मान्छे कविता संग्रहमाथि वरिष्ठ समालोचक डाक्टर लक्ष्मण गौतम र अनुपमा गीत संग्रहमाथि प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले समालोचनात्मक दृष्टिकोण राख्नु भएको थियो। भर्चुअल माध्यमबाट भएको सो कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक उपाध्याय, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, वरिष्ठ साहित्यकार एवं समालोचक प्राध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतम लगायतले साहित्यिक स्रष्टाहरूलाई राज्यले साहित्य सृजनामा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो। दूरसंचार र इन्टरनेट सेवा गुणस्तरीय नहुँदा इलामको सूर्योदय नगरपालिकाका बासिन्दा भारतको सिम कार्ड प्रयोग गर्न बाध्य छन्। केही वर्ष यता नेपाल टेलिकमको टावर विस्तार भएपछि मोबाइलको नेटवर्कमा सुधार आए पनि इलामको सबै क्षेत्रमा सेवा सहज रूपमा उपलब्ध हुन नसकेको स्थानीयको गुनासो छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
भारतीय सीमासँग जोड़िएको सूर्योदय नगरपालिका पाँच समालबुङ क्षेत्रका बासिन्दा दूरसंचार र इन्टरनेट सेवाको लागि भारतको सिम प्रयोग गर्न बाध्य छन्। स्थानीय राम प्रधान:
तीन महिनाको लगभग 700 आइसिएमएसहरू दिइरहेको छ, त्यसमा अनि सर्भिस त भइरहेको छ, अनि पनि चलाउन पाइन्छ। त्यसै चलेर नेपालले सर्भिस राम्रो पनि नभएको पहिले चाहिँ स्क्यानरै थियो, त्यसमा अहिले एनटिसीको जोडेको छ, त्यो पनि ओल्लो बेल्टै तान्छ, ओल्लो बेल्टमा त त्यसले तान्न पाएन।
दूरसञ्चार सेवा पहिले भन्दा केही सुधार गरिएको भए पनि बेला बेला फोन नलाग्ने, फोनमा कुरा गर्दा नबुझिने समस्या अझै पनि रहेको देउमाई नगरपालिकाकी स्थानीय कमला गौतम बताउनुहुन्छ।
फोनहरूमा डिस्टर्ब चाहिँ डिस्टर्बै छ, तर पनि पहिलाको तुलनामा चाहिँ अलिक सुधारै छ। अब अहिले पनि भनेको बेलामा फोनहरू नलाग्ने लाग्ने नबुझिने त्यो समस्या त देखि नै रहेको।
टेलिफोन र इन्टरनेटको सेवा सहज नभएकोले संचार कर्मीलाई जिल्लाको सबै क्षेत्रमा रहेर फिल्डबाटै काम गर्न सहज छैन। टेलिफोन इन्टरनेट सेवा नभई नहुने संचार क्षेत्रलाई भरपर्दो र गुणस्तरीय सेवा नहुँदा समस्या भएको नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई बताउनुहुन्छ।
डाउनलोड स्पिड दिएका छन्, अपलोड स्पिड दिएको छैन। 400 MB 500 MB को भिडियो पठाउनुपर्छ दैनिक, तर त्यो 500 MB भिडियो अपलोड गर्नको लागि जुन स्पिड चाहिन्छ त्यसले काम दिँदैन र घण्टौं लाग्छ, अनि धेरै लामो लागेपछि आफै बीचमा क्र्याक हुने, फाइल राम्ररी नजाने, नगइसकेपछि उहाँ फाइल नखुल्ने समस्याहरू हामी संचारकर्मीले भोगिरहेका छौँ।
नेपाल टेलिकम इलामले गुणस्तरीय दूरसञ्चार र इन्टरनेट सेवा पुर्याउन टावर विस्तार, 4G सेवा, फाइबर सेवा विस्तारको काम गरिरहेको नेपाल टेलिकम इलामका प्रमुख सुनिल सिंहले बताउनुभयो।
ग्राहकले माग गरे अनुसार हामीले सेवा विस्तार गरि नै रहेछौँ। गुणस्तर वृद्धिको लागि हाम्रो काम भइ नै रहेछ। अहिले पनि हामीले अब अहिले कपरबाट अप्टिकलमा जाँदैछौँ, अब हाईस्पिड नै हुन्छ। मोबाइलको लागि चाहिँ जिएसएमको लागि पनि अब धेरै ठाउँमा टावर हामी विस्तार गरिसकेका छौँ। 4G धेरै ठाउँमा सञ्चालन गरि नै रहेछौँ।
सरकारी गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, वित्तीय क्षेत्र मात्र नभई दैनिक जीवनमा दूरसञ्चार र इन्टरनेट सेवा अपरिहार्य बन्दै गएको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ। ट्रक चालकहरूको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकाल घोषणा गरेको हो। कोरोना भाइरस विरूद्धको खोप लगाउनुपर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्था विरूद्धमा ट्रक चालकहरूले केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन्। ओटावाका नगर प्रमुख जिम वाटसनले राजधानी शहर आन्दोलनका कारण नियन्त्रण बाहिर गएकाले संकटकाल घोषणा गरिएको जानकारी दिनुभयो। आन्दोलनकारी ट्रक चालकहरूले निरन्तर हर्न र साइरन बजाउने र पटका पड्काउने लगायतका क्रियाकलाप गरेर शहरवासीलाई आजित पारेका समाचारमा जनाइएको छ। पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्र खैबरमा कम्तीमा 5 पाकिस्तानी सैनिकको हत्या भएको छ। पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परि 5 पाकिस्तानी सैनिक मारिएका बताइएको छ। अफगानिस्तानतर्फबाट आतंककारीहरूले पाकिस्तानी सैनिक पोस्टमा हमला गरेका बताइएको छ। पाकिस्तानले आतंकवादीहरूले आफ्ना विरूद्ध अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ। अब आर्थिक समाचार। अब खेलकुद समाचार। नेपाल सरकारले कैलाली धनगढ़ीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई 38.5 बिघा जग्गा उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले जग्गा दिने निर्णय गरेको धनगढ़ी क्रिकेट एकाडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुभाष शाहीले जानकारी दिनुभयो। माघ 10 गतेको मन्त्री परिषदको बैठकले निर्णय गरे पनि सोमबार पारित भएको शाहीले जानकारी दिनुभयो। शाहीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम विकास समिति छुट्टै गठन गरेर निर्माणको प्रक्रियामा अगाडि बढ़ाउने निर्णय भएको जानकारी दिनुभयो। फाफ्ला क्रिकेट मैदानमा तेस्रो संस्करणको धनगढ़ी प्रिमियर लीग डीपीएल 2019 सम्पन्न भएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिवको न्याय नियुक्ति र बर्खास्ती सम्बन्धी सर्वोच्च अदालतमा परेको रिटको सुनवाई स्थगित भएको छ। सदस्य सचिव सम्बन्धी विचाराधीन रिटको सुनवाई पेशी नचढ़ी स्थगित भएको अदालतले जनाएको छ। यसअघि रिटको पेशी सोमबारका लागि तोकिएको थियो। अब रिटको पेशी फागुन 2 गते हुने अदालतले जनाएको छ। यसअघि पनि पेशी नचढ़ी सुनवाई स्थगित भएको थियो। सरकारले राखेपका तत्कालीन सदस्य सचिव रमेश सिलवाललाई गत कार्तिक 1 गते बर्खास्त गरेको थियो। यस्तै मन्त्री परिषदले गत मंगिर 13 गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो, तर सिलवालले मन्त्री परिषदको निर्णय विरूद्ध मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सदस्य सचिवको विवाद किनारा नलाग्दा राखेपको काम कारवाही ठप्प बनेको छ, जसले गर्दा खेल क्षेत्र मारमा परेको छ। गत साता सदस्य सचिव विवाद चाँडो टुंग्याउन माघसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले बिहिबार शान्तिपूर्ण विरोधको कार्यक्रम आयोजना गरेका थिए। चीनको बेजिङमा जारी शीतकालीन ओलम्पिकको पदक तालिकामा स्वीडेन तीन स्वर्णसहित पहिलो स्थानमा रहेको छ। पदक तालिकाको दोस्रो स्थानमा रूस रहेको छ। रूस दुई स्वर्ण दुई रजत र दुई काँस्य पदकसहित दोस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड्स दुई स्वर्ण दुई रजत र एक काँस्य पदकसहित पदक तालिकाको तेस्रो स्थानमा रहेको छ भने चीन दुई स्वर्ण दुई रजत पदकसहित चौथो स्थानमा रहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
देशमा मल कारखाना स्थापनाका लागि के कस्ता प्रक्रिया अवलम्बन गर्ने भन्ने सम्बन्धमा कृषि मन्त्रालयले छलफल अघि बढाएको छ। सोमबार कृषि मन्त्रालयमा नेपालमै मल कारखाना स्थापना गर्ने विषयक छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले जलविद्युतको प्रयोग गरेर नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताउनुभयो। उहाँले दीर्घकालीन एवं राष्ट्रको हितका लागि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कल कारखाना सञ्चालन हुनुपर्नेमा पनि जोड़ दिनुभयो। मन्त्री भूषालले जलविद्युत प्रयोग गरेर मल कारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड़ दिँदै त्यसका लागि आवश्यकता अनुसारको विद्युत उपलब्ध गराउन तयार रहेको उल्लेख गर्नुभयो। छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले मलमा देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड़ दिँदै मल अभावको राष्ट्रिय समस्यालाई हल गर्न सबैले सहयोग गर्नु आवश्यक भएको बताउनुभयो। उहाँले सातवटै प्रदेशमा मल कारखाना स्थापना गर्ने र प्रत्येक प्रदेशमा 2,00,000 मेट्रिक टन क्षमताको कारखाना स्थापना गर्ने गरी अगाडि बढ़न आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाका लागि मल कारखाना स्थापना महत्वपूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताउनुभयो। छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय कृषि तथा पशुपन्छी विकास मन्त्रालय अर्थ मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्ड सहित सरकार भएका पक्षहरूको सहभागिता रहेको थियो। नेपालमै रासायनिक मल कारखाना खोल्न 3 विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन्। लगानी बोर्डले हालसम्म मल कारखाना खोल्न बेलायत जर्मनी र भारत सहितका 3 कम्पनीले प्रस्ताव पेश गरेको जनाएको छ। सरकारले नेपालमा मल कारखाना खोल्न भन्दै लगानी मोडलका सम्बन्धमा अध्ययन अघि बढ़ाइरहेको बेला ती प्रस्तावहरू आएको लगानी बोर्डका उपसचिव एवं सूचना अधिकारी रमेश अधिकारीले जानकारी दिनुभयो। प्रस्ताव पेश गर्ने कम्पनीहरूमा जर्मनीको डीआईएजी बेलायतको इन्फालिट र भारतको ईएक्सआईएन नामक कम्पनीले मल कारखाना खोल्नका लागि प्रस्ताव गरेको उपसचिव अधिकारीले जानकारी दिनुभयो। नेपालमा मल कारखाना खोल्ने मोडालिटीका सम्बन्धमा भने हाल छलफल जारी रहेको पनि उहाँले जानकारी दिनुभयो। लामो समयदेखि आईपीओ जारी नभएको बेला नेपाली शेयर बजारमा जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा सोमबारसम्ममा 22,00,000 भन्दा बढ़ीको आवेदन परेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साँझ 6:15 बजेसम्ममा 22,14,919 जना आवेदकबाट 2,72,57,07,000 रूपियाँ बराबरका 2,72,57,070 किता शेयरका लागि आवेदन परेको छ। यो आवेदन 55.87 गुणाले बढ़ी हो।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती गण्डकी प्रदेशमा आंशिक बदली भई प्रदेश नम्बर एकका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 16.5 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 16.9 डिग्री सेल्सियस, न्यूनतम 5 डिग्री सेल्सियस। पोखराको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्थानीय तह निर्वाचन आगामी वैशाख 30 गते गर्ने सरकारको निर्णय। गृह प्रशासनलाई समय सापेक्ष र नागरिक मैत्री बनाउन गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा। नेपालमा आज 1,570 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 13 जनाको मृत्यु। र क्यानाडाको राजधानी ओटावामा ट्रक चालकहरूको आन्दोलन अनियन्त्रित र हिंसात्मक हुँदै गएपछि संकटकालको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।